नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैली बारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी किरणसँगै म श्रीधरको
नयाँ वर्ष 2069 सालको अवसरमा रेडियो सुनिरहनु भएका तपाईँ सबैलाई हार्दिक मंगलमय शुभकामना।
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिन थालेको परिवर्तनको कुरा गर्छौं। फैलिँदै गएको शिविर क्षमताले बढ़ाएको आर्थिक उपार्जनले समृद्ध बनाउँदै लगेको जीवनका परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले यो कार्यक्रम शुरू गरेका हौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
कार्यक्रम समृद्धिको यात्रामा आज हामी झापामा घरेलु उद्योगको अवस्थाका बारेमा चर्चा गर्छौं। सानोतिनो लगानीबाटै गर्न सकिने घरेलु उद्योगले झापा क्षेत्रमा आर्थिक गतिविधि बढ़ाएको छ।
यस्तै हो, दुःखले सिकिन्छ कि सुखले सिकिन्छ, होइन? दुई चार पैसा कताबाट हुन्छ, हाम्रो परिवारलाई कसरी गुजारा गर्न सकिन्छ, त्यो उपाय गर्नु पर्यो। अब चोर्नु हुँदैन, ढाँट्नु हुँदैन।
घरेलु उद्योग विकासको सरकारी योजना बारे घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुखसँग कुराकानी सँगै पुनर्वास भएका शरणार्थीको अवस्था र कामको चर्चा पनि गर्छौ।
सानोबाट स्टार्ट गर्नुपर्छ, पछि पछि एकदमै परिश्रम गर्दै ट्रेनिङहरू एउटा कलेजहरू जोइन गर्यो भने ठिकै पाइन्छ।
यी सामग्री हामी केही बेरमा प्रसारण गर्छौ। अहिले चाहिँ झापा मोरङमा रहेका भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
भुटानी शरणार्थी भीमबहादुर राईको हत्या भएको छ। झापाको बेलडाङ्गी एक शरणार्थी शिविर सेक्टर F1 छापर नम्बर 167 31 वर्षीय राईको हिजो राति 2 बजेतिर हत्या भएको हो। नचिनेका मान्छेहरूको समूहले धारिलो हतियारले हानेर हत्या गरेका हुन्। शरणार्थी र सहायता निकायबीच समन्वयको काम गर्ने शरणार्थी शिविर व्यवस्थापन समिति अन्तर्गत सब सेक्टर हेड समेत रहेका राईकी श्रीमती, एक छोरा र एक छोरी छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। पूर्वका विभिन्न जिल्लामा चलिरहेका सिपमूलक तालिमको प्रभावकारिता र अवस्थाका बारेमा अध्ययन हुने भएको छ। नेपालका लागि अस्ट्रेलियाका राजदूत सुसन ग्रेस र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल निर्देशक शोको नाडा सहितको टोलीले तालिमको बारेमा निरीक्षण गर्ने कार्यक्रम छ। टोलीले आउँदो मंगलबारदेखि 4 दिनसम्म कार्यक्रम चलेका जिल्लाहरू सुनसरी, उदयपुर, तेह्रथुम लगायतको भ्रमण गर्ने। लघु उद्यमशीलता विकास कार्यक्रमका संयोजक राजन केसीले जानकारी दिनुभयो। लघु उद्यमशीलता विकास परियोजना अन्तर्गत चलेका तालिममा अगरबत्ती, जैविक कोइला, सालका पातको टपरी, जुटका झोला, ढाकाका कपड़ा र परम्परागत फलामे सामान बनाउने लगायतका छन्। शरणार्थी र स्थानीयको सिप विकास गरी आय आर्जन बढ़ाउने उद्देश्यले सहायता संस्था कारितासले विभिन्न 5 खाले सिपमूलक तालिम शुरू गरेको छ। आधारभूत कम्प्युटर, हाउसकिपिङ, वायरिङ, अटो मेकानिक्स र होटल क्याटरिङ तालिम गएको शनिबारदेखि झापामा शुरू भएको हो। 1 महिनासम्म चल्ने तालिममा 110 स्थानीय र 130 जना भूटानी शरणार्थी सहभागी छन्। यसैबीच कारितासले बेलडाङ्गी 2 शरणार्थी शिविरमा व्यक्तिगत विकास तालिम चलाएको छ। तालिममा बेलडाङ्गीका 3 शरणार्थी शिविरका 40 युवा सहभागी छन्। कारितासको व्यावसायिक तालिम विभागले गरेको तालिममा सार्वजनिक जीवन, सामाजिक चरित्र लगायतका विषयमा जानकारी दिइएको छ। अस्ट्रेलियामा पुनर्वास भएका भूटानीहरू एकजुट हुने र आफ्नो समुदायको हक हितका लागि काम गर्ने उद्देश्यसहित गठित भुटनिज एसोसिएशन इन साउथ अस्ट्रेलियाको अध्यक्षमा डम्बर घले चुनिनु भएको छ। संस्थाको गएको शनिबार भएको दोस्रो अधिवेशनले कमल दाहाललाई उपाध्यक्ष र इन्द्र अधिकारीलाई सचिवमा चुनेको छ। यस्तै जनसम्पर्कमा सुशील निरौला र कोषाध्यक्षमा जीवन कोइराला छानिएका छन्। कार्यक्रममा सहभागीहरूले पुनर्वास भएका भूटानी समुदायको हितमा अझै सक्रिय भएर लाग्न नयाँ समितिलाई सुझाव दिएका थिए। तपाईँ सुन्दै हुनुहुन्छ बदलिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो जीवनशैली बारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। आजको कार्यक्रम झापामा घरेलु उद्योगको अवस्थाका बारेमा केन्द्रित छ। सानोतिनो लगानी गरेर पनि आय आर्जनको गतिलो मेलो बनेको घरेलु उद्योगको अवस्थाका बारेमा चर्चा गरौं।
झापाको लखनपुरमा रहेको छ सुश्रान्त मसला उद्योग। यहाँ मसला पिस्न आउनेको भीड दिनभरि नै हुन्छ। उद्योगका प्रबन्धक परशुराम रिजाल,
यहाँ मसला, बेसार, जिरा, खुर्सानी अनि रोटी पकाउने चामल, सातुहरू, दालहरू पिस्ने काम हुन्छ। यसमा हाम्रो अब चाडबाडको बेलामा अलिक बढी ग्राहकहरू आउँछ, सिजनेबल ग्राहकहरू हुन्छ। मसलाको टाइममा, चाडबाडको बेलामा हुने, अब व्रतहरूमा चामल पिसाउने मानिसहरू आउने। दैनिक 4-5 हजार त्यतिको हुन्छ समग्र।
कति लगानी गरेर खोल्नु भएको यो उद्योग?
1.5-2 लाखसम्म होला।
3 करोड रुपियाँ भन्दा कम लगानीका र स्थानीय सिप र साधनबाट चलेका उद्योगलाई घरेलु उद्योग भनिन्छ। सरकारी प्रक्रिया पूरा गरेर खोलिएका घरेलु उद्योगको संख्या झापामा दिनदिनै बढ़िरहेको छ। इलामको चुलाचुलीका बुद्धराज योङहाङले झापाको दमकमा 3 लाख रुपियाँ लगानी गरेर खोल्नु भएको फर्निचर उद्योगमा 4 जना कामदारले रोजगारी पाएका छन्।
यो मेरो समथिङ सानै हो, 3 लाख जस्तो। सुरुमा भनेको अब तपाईँको यो बाँसहरू भयो, टिनहरू भयो, होइन, जस्तै अब यो पलाईहरू सामान, मिसिनहरू भयो, होइन, जति पनि फर्निचरमा युज हुने सामानहरू, होइन, त्यो प्लस अब हामीले जस्तो यो लाइसेन्सको लागि, होइन,
भनेको घरेलु उद्योगमा दर्ता गर्ने कुरा होला।
सबै गरिसकेको।
कतिजनालाई रोजगारी दिनुभएको छ यहाँ?
4 जना छ।
काठहरू कहाँबाट जुटाउनुहुन्छ यो उद्योगका लागि?
कुकाठहरू भनेको सामिलबाट हुन्छ, होइन, पलाईहरू भनेको त तपाईँको यो हार्डवेयर पसलहरूबाट।
तपाईँ कहाँ उत्पादित यो सामग्रीको बजार कहाँ 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 लगेर बेच्नुहुन्छ?
एउटा अब हाम्रो भिजन भनेको चाहिँ अब देशभरि नै हो, होइन, भर्खर नयाँ पनि छ, त्यसै कारणले चाहिँ हामीले चाहिँ अब यही दमकभरि
झापा दमकको व्यस्त बजारको उत्तरी सिरानमा 26 वर्ष अघि खुलेको हो सुमन फर्निचर उद्योग। 12 जना मजदूरले काम पाइरहेको उद्योग सुरु गर्दा 2 लाख रुपियाँबाट सुरु गरिएको हो। अहिले 50 लाख रुपियाँ नागेको छ। उद्योगकी प्रबन्धक शारदा श्रेष्ठ:
उत्पादन हुँदा त राम्रो नै चल्छ, दराज, पलङ, सोफा, डाइनिङ, अनि अब त्यस्तै अलिअलि कुर्सीहरू पनि बनिन्छ, अफिस टेबल।
काठको आइटम सबै?
काठको, स्टिलको, दुवै नै हो सबै।
यहाँका उत्पादनहरू कहाँ कहाँसम्म बिक्री भएर गएका छन्?
हाम्रो उत्पादन अब दमकमा बढी भनेको 10-11 चल्छ, होइन, 10-11-13, अनि टाढोमा चाहिँ इलाम, विराटनगर, काठमाडौँ, कहिले काहीँ अब 1-2 जनाले लान्छन्। बढी हाम्रो इलाम, अनि उर्लाबारी, मङ्गलबारी, पथरी, अनि इटरा, विराटनगर अलिअलि जान्छ।
फर्निचरको भनौँ न, यसको सिजन कुन समयलाई तपाईँहरू सिजन मान्नुहुन्छ?
मङ्सिर, माघ, फागुन, वैशाख, जेठ, असार, त्यही हो।
त्यो चाहिँ बिहेको सिजन भएर होला।
हजुर,
जस्तो एउटा पलङ भनौँ न, तपाईँकोमा सबभन्दा महँगो कतिसम्मको पाइन्छ?
43,000 चाहिँ बिक्री भइरहेको छ, होइन, एउटा बनाएको छौँ पहिले नै हामीले, त्यो चाहिँ हामीले 3,95,000 राखेको छौँ, अब त्यो त चल्दैन यहाँ।
3,95,000 एउटा पलङको दाम?
हजुर,
यही छ, हेर्न
पाइन्छ? पाइन्छ, के नपाउनु?
मलाई देखाइदिनुहोस् है।
हुन्छ, देखाउने।
काष्ठ उद्योग यो घरेलु उद्योग अन्तर्गत पर्दो रहेछ। काष्ठ उद्योग, यसका लागि चाहिने कच्चा पदार्थ कहाँ कहाँबाट आपूर्ति हुन्छ?
मिलबाट, उर्लाबारीमा त्यहाँ युद्ध श्रेष्ठको मिल छ, त्यहाँबाट ल्याउँछौँ, अनि अरू कहिले झिलझिलेबाट, बेसी चाहिँ त्यहीँबाट ल्याउने गरेको छौँ। अहिले अब बोर्डको, बढी जस्तो बोर्डको बनाउँदैछौँ, होइन, अनि बिटिङहरू त्यस्तो चाहिँ काठबाट, काठमा चाहिँ लामपाते भन्छ, होइन, अर्को साज, कर्मा, त्यस्तो चलाइरहेछौँ, अनि पहाडको सल्ला, सल्ला पनि अब त्यो छिप्पेको सल्लाको चाहिँ एकदम राम्रो हुँदो रहेछ क्या, अब कलिलो भयो भने चाहिँ किरा लागिहाल्दो रहेछ, अनि अहिले चलाउनु छोडेको थियौँ, अहिले फेरि अब छिप्पेको ल्याउँछु भने चलाइरहेको छु मैले चाहिँ हामीले।
अविन थापा दमक 12 का स्थायी बासिन्दा: छिमेकीले चलाउन नसकेको सानो बिस्कुट उद्योग किनेर चलाउन थालेको 16 वर्षपछि उहाँ झापाको प्रख्यात घरेलु उद्यमीको रूपमा पुरस्कृत समेत हुनुभयो।
यो चाहिँ के को आवाज? यो आवाज भनेको टाइमर हो, होइन, यो हामीले कुन तापक्रममा, कति डिग्री सेल्सियस तापक्रममा कुन सामान पकाउने भन्ने कुरा, होइन, अगाडि नै निर्धारित हुन्छ। अनि जस्तै ब्रेड पकाउनु पर्यो भने 25 मिनटको टाइममा ठ्याक्क हामीले जोड्दै राखेको हुन्छौँ, 25 मिनटको टाइममा, होइन, ठ्याक्क यो बजेपछि हामीलाई के सङ्केत हुन्छ भने अब बिस्कुट पाक्यो भन्दा यसले सङ्केतिक घन्टी दिन्छ।
मतलब अघि बिस्कुटभित्र हालिसकेपछि यो टलीमा भएको बिस्कुट,
यो बिस्कुट हालेपछि हामी ठ्याक्क टाइमिङ जोड्छौँ, टाइमर मिटाउँछौँ, हामी ठ्याक्क घडी हेर्छौँ, यो चिज यतिमा पाक्छ भनेर, होइन, 1 वर्षपछि मेसिन ल्याएको हामीलाई अनुभव बटुलिसकेको छौँ, र यो चिज यतिमा पाक्छ भन्ने बित्तिकै टाइमर ठ्याक्क सिस्टम छोड लगाइदियो, लगाइदिएर अरूतिर काम गर्न जाँदा पनि हुन्छ, अनि ठ्याक्क पाक्ने बेलामा आफै साङ्केतिक रूपमा कराउँछ, ल है तेरो चिज चाहिँ पाक है भन्दा यसले आवाज दिन्छ, अनि त्यसरी जानु
कस्तो तातो आयो भित्रबाट। झापामा काष्ठ, सेवाजन्य, उत्पादनमूलक, खनिज, कृषि र वनजन्य लगायतका क्षेत्र समेटिएका घरेलु उद्योगको संख्या 3,970 रहेको छ। यी उद्योगमा सालाखाला 5 लाख रुपियाँको लगानी रहेको छ। झापामा घरेलु उद्योगहरूको कुल लगानी 20 करोड हाराहारी पुगेको छ। यति ठूलो लगानी भएको घरेलु उद्यमको उद्यमशीलता र कामदारको दक्षता विकासका लागि ठोस रूपमा काम थाल्न जरूरी छ।
संख्या र लगानीका हिसाबले झापामा घरेलु उद्योग फस्टाउँदै गएको छ। यस्ता उद्योगमा संलग्न अर्थात काम गर्ने पौरखी मान्छेहरूका बारेमा पनि हामीले खोजी गर्यौं। झापामा रहेका घरेलु उद्योगमा स्थानीय सँगै त्यही क्षेत्रमा रहेका भूटानी शरणार्थीको संलग्नता पनि बाक्लै देखियो।
गरी खानका लागि एकपटक किरण राईले लम्बे बाटो रोज्नु भएको थियो। भाषा संस्कृति रीतिथिति केही नमिल्ने खाडी पुगेर दुःख गर्दा पनि राम्रो कमाई नभएपछि उहाँ फर्किनुभयो आफ्नै घर इलाममा। सिप सिक्नुभयो। हिजो आज झापा तोपगाछीको पूर्वाञ्चल फर्निचरको हेड मिस्त्रीका रूपमा व्यस्त। कमाई दिनको 600 रुपियाँ।
मैले त 7 वर्ष जति भयो सबै जान्छन् गरेर 7 वर्ष जति मैले धरान पोखरा इटेरी अनि बुटोल लुम्बिनीतिर पनि गएको छु।
तपाईँलाई के सामान बनाउन आउँछ काठको, अर्थात् तपाईँको सिप चाहिँ कस्तो?
बुट्टा खोप्ने मेसिन चाहिँ छैन होइन, अनि पलङ, अनि पलङ अब कुर्सी सुर्सी टेबल डाइनिङहरू सबै घर आसी मतलब फर्निचरहरू चाहिँ पुरा सबै बनाउँछु।
हाजिरा कति कमाउनुहुन्छ महिनामा?
हाजिरा मेरो अहिले 600 रुपियाँ छ।
राम्रै कमाइ हो नि त्यो भने त।
परिवार पाल्नु धौधौै हुन्छ सर।
तर मान्छे त्यति नै पैसाका लागि पनि विदेश गएको सुनिन्छ।
अब यहाँ चाहिँ कस्तो हुन्छ भने तपाईँको एकमुष्ट रकम हुँदैन होइन, मेन समस्या त्यो हुन्छ। खाडीमा हुने रकम त यहीँ पनि हुन्छ अलिकति परिश्रम गर्ने हो भनेदेखि।
सरकारले तोकिदिएको अधिकृतको तलबभन्दा ज्यादा कमाई गर्ने किरण राई मात्रै कहाँ हो र? झापा र मुरङका शरणार्थी शिविरमा रहेका भुटानीहरू पनि स्थानीय क्षेत्रमा रहेका घरेलु उद्योगमा काम गरेर कमाई गरिरहेका छन्। डकर्मी काममा व्यस्त शरणार्थी मजदुरहरू दलसिंह राई र बिर्ख मगरका कुरा सुनौ।
सबै त गर्नुपर्छ, मसला बनाउनु पर्छ, फिट्नु पर्छ, बोक्नु पर्छ। हप्ता दिनै आइयो भन्दा अनि 1600 जस्तो हुन्छ।
प्लास्टर गरेको
कति भयो यो काम गर्न थाल्नु भएको तपाईँले?
मैले यो गरेको 3-4 वर्ष भयो।
3-4 वर्ष भन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
यस्तै हो, पहिले ढुङ्गा मुढा बोकिन्थ्यो, त्यहाँदेखि त्यति सिकिएर अहिले थाल्यो। यसो मिस्त्रीमा लाग्यो।
हाजिरा कति पाइन्छ यो काम गर्दा?
अहिलेसम्म चाहिँ 400 दिन्छ
दिनको। यो पैसाले तपाईँलाई के कस्तो मदत मिलेको छ घर खर्च चलाउन?
पैसा अब यही हो, तरकारी खानु ओर्नु होइन, त्यति नै हो, अब चल्दैछ।
देख्दा सामान्य र साना काम लागे पनि त्यसबाट भएको कमाईले मान्छेका निजी जिन्दगीलाई समृद्ध र सुखी पारिरहेको छ। ढाकाका कपडाको तान सुरु गरिदिने कामबाट एकजना घरेलु उद्यमी मजदुर धनमाया दर्जीले महिनामा 25,000 रुपियाँ धेरै नै कमाइरहनु भएको छ।
म तान लाउने काम गर्छु, घरेलुको तान लाउने काम गर्छु, ढाकाको माने यो साडी, चौबन्दी, टाई, मफलर, टोपी, बर्की, चौबन्दी सबै कुराको तान लाउँछु।
यो अहिले लगाउँदै गरेको तान चाहिँ के को हो? यो
बर्कीको।
सानो छ त यो त?
सानो भए पनि अब लाउँदै लाउँदै अरज बढाएर लानुपर्छ। यसमा एकखेप मात्रै हुँदैन, दुईखेप तिनखेप धागो हुनुपर्छ त्यसको पुरा गर्न।
कालो धागोको मात्रै छ यो? कालो धागो मात्रै रहने हो यसमा कि?
यो बर्कीमा कालो मात्रै रहन्छ। रुमालमा धर्चा पाटा मिलाउनु पर्छ छेउछेउमा। यो जस्तो धेमालीको फनेक लाउँदा पनि त्यसलाई पाटा मिलाएर लाउनुपर्छ। त्यस्तो यो लाउन झमेला छ, कसो सब कोहीले सक्दैनन्। मैले चाहिँ धेरै प्रयास गरेर धेरै ठाउँबाट तान लाउने ठाउँबाट रिटर्न दिँदाखेरि मबाट आइपुगेपछि मैले त्यसको के अरे धेमाल्नीको फनेक हेरेर त्यो मिलाएर मैले लाउन सकेँ। मैले 2-4 तान लगाइसकेँ, हिजो पनि आइरहेको छ।
अहिले तपाईँ कहाँ कतिवटा तान लगाउने अर्डर आइरहेछन् यहाँ?
मेरो छ अहिले 20 जति छन्। यो अब यस्तै हो, दुःखले सिकिन्छ कि सुखले सिकिन्छ होइन, 2-4 पैसा कताबाट हुन्छ, हाम्रो परिवारलाई कसरी गुजारा गर्न सकिन्छ त्यो उपाय गर्नु पर्यो। अब चोर्नु हुँदैन, ढाँट्नु हुँदैन, साथीसँग हिँडेर डुलेर देखेर कसकोमा लाउँदा कस्तो हुन्छ गएँ हेरेँ, हर कुरा गरेर मैले सिकेको हो।
सिपले मान्छेलाई बचाउँछ र जगाउँछ, गरिखाने मान्छेका कुरै आँटिला हुन्छन्। अक्षर नचिने पनि हेर्दै रमित लाग्दा राम्रा केक बनाउने सिप छ आनन्द राजवंशीसँग।
हजुर, म बर्थडे केकहरू बनाउँछु अर्डर अनुसारको। तपाईँको यो डबल पाना भयो होइन, धेरै धेरै आइटमहरू भन्छ,
मतलब ठ्याक्कै पानाको आकार बिचमा गुलाबको फुल जस्तो बुट्टा बनाउनु भएको छ नि?
हजुर, त्यो गुलाबको फुल दिनै पर्छ, नदिनु मन पराउने हो ग्राहकहरूले।
छेउमा मसिनो दुईटा यो के को जोडी परेवा जस्तो?
त्यो भनेको ढुकुर जस्तै हो, चरा भनौँ न चरा हो
यो चाहिँ बर्थडे केक। कस्तो उमेर समूहकोले यो त पुरा एकदम प्रेमको प्रतीक, यतापट्टि ढुकुरको जोडी, गुलाबको फुलहरू, गुलाबको जोडी जोडी अनि दुईटा पाना एकै ठाउँ मिसिएको।
यो भनेको अब भन्छन् अब दुई मुटुको अरे यो धड्कन अरे यो होइन, त्यसैले हामी अब त्यो अर्डर गरे अनुसार डबल पाना भन्छन्, अब केटाकेटीको मनाउँछन् आफ्नो पार्टीहरू। त्यो पनि के के हो
केक बनाउने यस्तो, यो बुट्टा कुद्ने केकमा यो के को हो?
यो भनेको क्रिमकै हुन्छ तपाईँको, सबै भनेको यो क्रिमकै हो, कलर मिक्स।
कति बेर लाग्छ तपाईँको यतिको? झन्डै यो एक फुट जति लम्बाइ अनि त्यति नै चौडाइको छ यो केक।
यो भनेको हामीलाई 15-20 मिनट लाग्छ बनाउन, तयारी गर्न, बनिहाल्छ।
अनि यसलाई सुकाउनु पर्यो होला नि त, साइजमा
राख्नु गर्नु पर्दैन यसलाई, अब यो तयारी भइसक्यो, अब यो लाँदा पनि भयो।
कसरी सिक्नुभयो यस्तो राम्रो केक बनाउने सिप?
यो सिप भनेको अब मैले यहीँ चाहिँ तालिम गरेको, यही फ्याक्ट्रीमा तालिम गरेको, म यहाँ काम गरेको लगभग 10-15 वर्ष भयो।
घरेलु उद्योग असङ्गठित जस्तो देखिन्छ, तिनमा काम गर्ने मजदुरका संघ संगठन बनेका छैनन्, तर उनीहरूले आफ्नो सिप तिखारेर आफ्ना परिवारलाई राम्रै ढंगले पालिरहेका छन्। उर्लाबारी मोरङको विदिशा फर्निचरमा कार्यरत 50 वर्षे लक्ष्मण राई।
पलङ फिट गरेको हजुर।
कति भयो यहाँ काम गर्न थाल्नुभएको?
भयो 46 सालदेखिको।
त्यतिखेर कति पैसामा काम गर्नुहुन्थ्यो?
20 रुपियाँमा दिनको।
अहिले चाहिँ?
अहिले 270। काम त अब जे पनि आउँछ नि, बेन्चो पनि चलाइन्छ, काल चिरिन्छ, फिटिङ गरिन्छ अलिअलि।
यो कमाइले तपाईँको घर परिवार चलाउन कस्तो मद्दत मिलेको छ?
भात खानेमा त ठिक्क हुनेछ।
परिवारमा को को हुनुहुन्छ?
एउटा छोरा छ, एउटा बुढी छ, तिनजना। यो भित्रै छौँ, भित्रै बस्छौँ
यही कम्पनीमा। तिनैजना?
तिनैजना।
तिनजनाको कमाइ कति पुग्छ महिनामा?
मेरो 8000 रुपियाँ हुन्छ।
श्रीमतीको?
2500 भयो। छोरा त छैन, कामै गरेको छैन, त्यही घुम्यो खायो त्यति।
दुईजनाको गर्दा 10000 जति पुग्दो रहेछ।
10000।
झापामा घरेलु उद्योगले कम्तीमा 22000 जनालाई रोजगारी दिइरहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क छ। यसलाई आधार मान्ने हो भने पनि कृषिपछि झापामा घरेलु उद्योग धेरैको गरिखाने मेलो रहेको पुष्टि हुन्छ।
घरेलु उद्योगलाई व्यवस्थित गर्ने हो भने कमाईको आशामा जोखिमपूर्ण वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोक्ने मात्रै होइन, देशमा आर्थिक गतिविधि बढाएर समाज समृद्ध बनाउन पनि सघाउँछ। यस्ता उद्योगको विकासका लागि सरकारी योजना के छ त? घरेलु तथा साना उद्योगकारले झापाका प्रमुख राधाकृष्ण खतिवडाका कुरा सुनौ।
हामीसँग त्यसरी अब वार्षिक रूपमा स्वीकृत भएर आएका त्यस्ता कार्यक्रम योजनाहरू घरेलु उद्योगलाई विस्तार चाहिँ गर्ने भन्ने त खासै छैन, तर पनि यसलाई चाहिँ सहयोग पुग्ने खालका हामीहरूले सिपमूलक तालिमहरू, घरेलु उद्योगलाई आवश्यक पर्ने जनशक्तिहरू उत्पादन गर्नका लागि त्यस्ता सञ्चालन गर्दै आएका छौँ। यसले यी तालिमहरूले चाहिँ घरेलु उद्योगमा चाहिँ आवश्यक पर्ने जनशक्ति एक किसिमले उत्पादन गरेको छ भने स्वरोजगार सिर्जना गर्नलाई पनि सहयोग गरेको छ। यसरी हामी तालिम चाहिँ सञ्चालन गर्दाखेरि सीमान्तकृत वर्गहरूलाई, अब दलित, जनजाति, पिछडिएको क्षेत्र, अपाङ्ग, एकल महिला, यस्ता चाहिँ क्षेत्रहरूलाई हामीले समेट्ने गरेका छौँ।
घरेलु उद्योगको विकासका लागि चाहिँ ठ्याक्कै के कस्ता कामहरू चाहिँ भएका छन्? तपाईँले तालिमको कुरा त गर्नुभयो, बजारीकरणको कुरा होला, काम गर्ने मानिसहरूको उद्यमशीलताको विकासको कुरा होला, उद्योगकै उद्यमशीलता विकासको कुरा होला, यसतर्फ के सोच्नु भएको छ?
अब यहाँनिर साना उद्योग भन्नाले गर्दा घरेलु र साना उद्योग हामीले दुई किसिमले परिभाषा गर्नुपर्छ होइन। साना उद्योगहरू भनेको चाहिँ पुँजीको आधारमा हुन्छ, अब त्यो चाहिँ 3 करोडसम्म लगानी भएका उत्पादनमूलक चाहिँ उद्योगहरू छन्। त्यसका उत्पादनहरूले चाहिँ अब चाहिँ बजारहरू पाएको, सहजै तरिकाले बजारहरू पाएका छन्। अब जस्तो भेनियरहरू, फर्निचरहरू भए, अब सेवा उद्योगमा होटल व्यवसायहरूले, त्यसले गर्दा उहाँहरूको बजारलाई छैन। तर जुन घरेलु उद्योगहरू चाहिँ छन्, जुन चाहिँ खास गरिकन आफ्नो संस्कृति परम्परा चाहिँ मौलिक सिपमा आधारित चाहिँ उद्योगहरू हुन्छन्, तिनीहरूले चाहिँ खासै अहिले त्यति बजार चाहिँ पाउनलाई कठिन भएको जस्तो देखिन्छ। त्यो चाहिँ अलिकति हामीले यो सूचनाको, यो चाहिँ प्रचार प्रसारको कमीले पनि होला। भर्खरै यहाँ एउटा चाहिँ बाँसको जराको उद्योग यहाँ स्थापना भएको थियो, त्यसले चाहिँ बजारसम्म पहुँच नपाएर भर्खरै पनि बन्द भयो। त्यसले गर्दाखेरि साना उद्योगमा उत्पादनमूलक अहिले हामीले दैनिक चाहिँ घर व्यवहारमा आवश्यक पर्ने सामान उत्पादन गर्नेले चाहिँ पाइरहेका छन्। तर जुन एउटा परम्परादेखि एउटा सिप चाहिँ एउटा मौलिक किसिमको भएर युज भएको छ, त्यस्तालाई चाहिँ अलिक गाह्रो परेको छ।
झापामा घरेलु उद्योगको सम्भाव्यता अथवा कस्तो खालको घरेलु उद्योग चाहिँ फस्टाउन सक्ने अवस्था छ त
अहिले? हामीहरूले यहाँनिर दर्ताको पनि उसलाई हेर्दाखेरि चाहिँ जस्तो वनमा आधारित उद्योगहरू चाहिँ धेरै जसो यहाँ फर्निचरहरू, त्यसै गरी भेनियर, प्लाईहरू, यो मेची राजमार्गले चाहिँ माथि ताप्लेजुङसम्मका चाहिँ उत्तिसहरू, त्यहाँका काठजन्य चाहिँ कच्चा पदार्थहरू यहाँ आउनलाई सहज भएकोले गर्दाखेरि वनमा आधारित उद्योगहरू बढी दर्ता चाहिँ भएको देखिन्छ। तर अब उद्योगलाई चाहिँ खास गरी सबै किसिमका भनौँ न हामीहरूलाई चाहिँ दैनिक प्रयोगमा आउने किसिमका चाहिँ अनुसन्धान गरेर गर्दाखेरि यो भौतिक पूर्वाधार सबै किसिमको वातावरण अझ यो चाहिँ हेर्ने हो भने सबै गाविसमा चाहिँ एउटा यातायातको पनि सुविधा भएको हिसाबले गर्दाखेरि सबै किसिमका त्यस्ता उद्योगहरूको चाहिँ यहाँनिर ठुलो सम्भावना भएको देखिन्छ।
यहाँका घरेलु उद्योगहरूबाट उत्पादित वस्तुको बजार चाहिँ कहाँ कहाँ हो त?
होइन बजार त अब बोर्डर छ होइन पारिसम्म भारतको चाहिँ मार्केटलाई पनि यसले चाहिँ सम्भावनाको रूपमा लिन सकिन्छ। तर अर्को कुरो म तपाईँलाई के भन्छु भने जस्तो झापामा चाहिँ यति सम्भावना उद्योग चाहिँ व्यवसायको चाहिँ यस्तो सम्भावना हुँदाहुँदै पनि ठुला र मझौला उद्योगहरू यहाँ स्थापना हुन सकेका छैनन् र स्थापना भएकामा पनि हामीहरूले के देखेका छौँ भने ठुला उद्योगहरूले चाहिँ कच्चा पदार्थहरू बाहिरबाट अन्यबाट अन्यत्रबाट ल्याउनु पर्ने र घरेलु उत्पादनले बजार नपाइरहेको अवस्थामा चाहिँ यो घरेलु तथा साना उद्योगका उत्पादन र ठुला उद्योगहरू बीचको इन्टरलिङ्क हामीले गराउन सकेका छैनौँ। जस्तो हामीले के गर्न सक्छौँ भनेदेखि ठुला उद्योगहरूमा चाहिँ आवश्यक पर्ने कच्चा पदार्थहरू चाहिँ साना चाहिँ अथवा घरेलु उद्योगहरूले चाहिँ उत्पादन गरेर यसलाई इन्टरलिङ्क फरवर्ड लिङ्केज गराएर चाहिँ दुवै क्षेत्रको विकास गर्न चाहिँ सकिन्छ। तर त्यसको लागि चाहिँ अब अनुसन्धान हुनु पर्यो, त्यस्तै किसिमको वातावरणहरू बन्नु पर्यो र उद्योग चाहिँ वाणिज्य सङ्घहरूले अब यहाँ झापामा उद्योग सङ्घ पनि छ ती निजी क्षेत्रहरूले पनि यसको यी दुवै क्षेत्रको विकासको लागि चाहिँ छुट्टै कार्यक्रमहरू अथवा प्रयासहरू चाहिँ सञ्चालन गर्नुपर्छ जस्तो लाग्छ।
अहिले नै तपाईँले मसँग भन्नुपर्दा ठ्याक्कै योजनाहरू चाहिँ के छन् त अहिले नै कार्यान्वयन गरिरहेका अथवा गर्ने?
हामीसँग अब उद्योगलाई चाहिँ ठ्याक्कै बढी दर्तामा ल्याउने अथवा उद्योगिक व्यवसायहरू बनाउने भन्ने त्यस्तै कार्ययोजना छैन। हामीसँग भएको चाहिँ माथिबाट विभाग मन्त्रालयबाट आएको कार्ययोजना भनेको चाहिँ त्यही सिपमूलक तालिमहरू नै सञ्चालन गर्ने हो र हामी यहाँ उद्योग प्रशासन सम्बन्धी प्रशासनिक कामहरू गर्छौँ, दर्ता नवीकरण जस उद्योगिक व्यवसायहरूले कुनै व्यवसाय गर्न आउँदाखेरि उहाँहरूलाई हामीले सहज सरल र झन्झटिलो प्रक्रिया नलाइकन चाहिँ उहाँहरूलाई एउटा दर्ता प्रक्रियामा आउने नै हाम्रो अहिलेसम्म चाहिँ दिइरहेको र दिन सक्ने सेवा चाहिँ यही छ।
घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख राधाकृष्ण खतिवडाका कुराले घरेलु उद्यम विकासका लागि प्रशासनिक बाहेक विशेष कार्यक्रम छैन। देख्दा सानो लाग्ने कामबाट ठूला ठूला उपलब्धि भइरहेका छन्, त्यसैले घरेलु उद्यम विकासका लागि समयमै सोच्नु जरूरी छ।
झापामा घरेलु तथा साना उद्यमको अवस्थापछि झापा र मोरङका शरणार्थी शिविरबाट पुनर्वास भएर विभिन्न मुलुक पुगेका भूटानीको हाल खबर थाहा पाऊ। आज हामीसँग बेलडाङ्गी दुई शरणार्थी शिविरबाट अमेरिकाको न्यूयोर्क पुनर्वास भएका सुमन लामा हुनुहुन्छ।
नौलो ठाउँ, भाषा केही नमिल्ने ठाउँमा अवश्य पनि गाह्रो त भइ नै हाल्छ पहिलो, तर जति हामीलाई गाह्रो भयो त्योभन्दा धेरै गाह्रो चाहिँ सायद पहिलो आउनेलाई भयो होला। म पहिलो आउने परिनँ किनभने यो प्रोसेस 2007 भएको हो, त्यसले गर्दाखेरि पहिला आउने नै थियो। त्यसले गर्दाखेरि हामीले धेरै सहयोग पायौँ पहिला आउनेदेखि। हामीले त्यति साह्रै गाह्रो भएन, तर अब सफ्टवेयरहरू हिँड्नुको लागि एकदमै गाह्रो चाहिँ भयो, एकदमै टफ चाहिँ हुँदो रहेछ। तर जति पहिलो आउने दाजुहरूले पहिला आउने साथीहरूले दुःख पाए त्यति चाहिँ हामीले पायौँ।
त्यहाँ गएपछि तपाईँले के कस्ता कामहरू गर्न सुरु गर्नुभयो, कसरी चाहिँ त्यहाँ आफूलाई व्यस्त राख्नुभयो, कसरी जीवन सुरु भयो त्यो अलिकति बताइदिनुहोस् न।
पहिलो अब गाह्रो हुँदछ, पहिला आइएससी भन्ने संस्थाले हामीलाई 4 महिनाको लागि घर भाडा दिँदैछ अनि कामहरू पनि खोजेर आइँदैछ। म पहिलोचोटि मैले ट्रेनिङबाट मैले स्टार्ट गरेँ, मैले 1 महिनाको ट्रेनिङ काम गरेँ। त्यस पछाडि मैले लाइमवेयर भन्ने सफ्टवेयर थियो, सफ्टवेयर कम्पनी थियो, मैले त्यहाँ एप्लाई गरेको थिएँ अनलाइन, मैले त्यहाँ पाएँ। त्यसले गर्दाखेरि मैले 1 वर्ष त्यहाँ गरेँ, तर मिसफर्चुन भयो मेरो, एकदम अफिसै बन्द भयो। त्यति राम्रै थियो आफ्नो पहिला अब हामीले एकदमै सानोबाट स्टार्ट गर्नुपर्छ, पछि एकदमै परिश्रम गर्दै ट्रेनिङहरू एउटा कलेजहरू जोइन गर्यो भने ठिकै पाइन्छ।
तपाईँले त्यहाँ सुरुमा के खालको काम गर्नुभयो?
मैले क्लिनिङ गरेँ सर। क्लिनिङ भनेको चाहिँ जस्तै अफिसहरूमा क्लिनिङ गर्ने, जस्तै अब भ्याक्सिन लाउने भयो अनि त्यही क्लिनिङहरू ग्लासहरू सफा गर्ने यस्तो काम गरेँ सर। पहिला मैले 1 महिना चाहिँ त्यस्तो काम गरेँ सर।
त्यसबाट हुने कमाइ चाहिँ कस्तो खालको थियो?
मलाई चाहिँ त्यो घन्टाको 9 रुपियाँ डलर 9.5 यसरी दिन्थ्यो सर। अनि 8 घन्टा काम गर्नुपर्ने, कोही बेला ओभर टाइम हुन्थ्यो, 10 घन्टा 11-12 घन्टासम्म पनि गरियो सर।
त्यसपछि तपाईँले कस्ता खालका कामहरू गर्न थाल्नु भएको छ हिजो आज?
त्यस पछाडि अब यहाँको कुराहरू बुझ्दै गइयो, सिनियर दाजुहरूबाट धेरै अब सुझावहरू लिँदै गएँ, त्यस पछाडि आफूलाई पनि केही ज्ञान भयो, त्यसले गर्दाखेरि चाहिँ म लाइमवेयर नै एउटा सफ्टवेयर कम्पनी हो, त्यसमा म जहाँ चाहिँ म्युजिकहरू डाउनलोड गरेर हामी बजारमा फालिन्छौँ त्यस कम्पनीमा गएँ। अनफर्चुनेटली वान इयर्समै त्यो चाहिँ अब क्लोज भयो, त्यसले गर्दाखेरि फेरि मैले अर्को काम खोज्नु पर्यो।
अहिले चाहिँ के काम गर्दै हुनुहुन्छ त हिजो आज?
क्लियरी भनिन्छ, यो चाहिँ इन्टरनेसनल ल फर्म हो, त्यसमा म एज अ फेसिलिटेटरको रूपमा काम गर्दैछु सर।
भनेपछि अब विस्तार तपाईँको कामको प्रकृति पनि परिवर्तन हुँदैछ?
हजुर, हुँदैछ भन्नु पर्यो। त्यसको साथमा अब धेरै ट्रेनिङहरू लिनुपर्ने, त्यस्तै कम्प्युटर सम्बन्धी अब विभिन्न कोर्सहरू लिँदै गयो भने ठिकै हुँदो रहेछ सर। अब पहिलो चाहिँ एकदमै हामी बेसिकबाटै जिरो लेभलबाटै स्टार्ट गर्नुपर्ने हुँदो रहेछ सर।
अहिलेको काम गराइबाट तपाईँले कमाउने कमाईको हिसाबले कुरा गर्नुपर्दा कति जति आमदानी गर्नुहुन्छ?
जुन प्रकारले हामी नेपालमा सोच्छौँ होइन, त्यो प्रकारले चाहिँ नहुँदो रहेछ सर, टु बी भेरी अनेस्टली सर। तर जो यहाँ खाना बस्नको लागि खासै त्यस्तो प्रब्लम हुँदैन। खासै भन्नुपर्दाखेरि न्युयोर्कमा चाहिँ म चाहिँ न्युयोर्क एकदमै ठुलो छ र न्युयोर्कको चाहिँ म एकदम ठुलो सिटीमा छु, त्यसले गर्दाखेरि ठिकै हुन्छ सर। हामी एकजना एउटा घरमा एकजना कमाउने छ भने चाहिँ त्यसलाई एकदमै गाह्रो हुन्छ सर।
त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरू अरू जो छन् तपाईँको सम्पर्कमा अथवा तपाईँका छिमेकीमा, उनीहरूको जीवनस्तर जीवनशैली चाहिँ के कस्तो तरिकाले परिवर्तन भइरहेको देख्नु भएको छ?
पहिलो आउँदाखेरि त सबैलाई नै गाह्रो हुन्छ सर, होइन गाह्रो हुँदो रहेछ सर, किनभने मैले पनि भोगेको कुरा हो, त्यसले गर्दा गाह्रो हुँदो रहेछ। तर आफूलाई नै आफूले नै प्रमोसन गर्दै आफूले नै ट्राई कोसिस गर्दै गयो भने यो सजिलो अनि सरल हुँदो रहेछ सर, सजिलो हुँदो रहेछ। जस्तै प्रकारले अब हामी धेरै स्टेटमा छौँ, हामीसँग कन्ट्याक्ट भइरहन्छ साथीहरू, पहिला एकदमै बेसिकबाट नै स्टार्ट गरेको, जसकै होस् अहिले मास्टर गरेर आएको होस् अहिले जेसकै गरेर आएको हुन्, तर पहिला चाहिँ हामीले एकदमै बेसिकबाट नै स्टार्ट गर्नुपर्दछ।
यो थियो अमेरिकाको न्युयोर्क पुनर्वास भएका सुमन लामासँग पुनर्वास भएका भुटानीहरूको जीवनशैली र उनीहरूले गरिरहेका संघर्षका बारेमा गरिएको टेलिफोन कुराकानी।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौं। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबहाक, शारदा देवकोटा, गोपाल गर्तौला, किरण लामा र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।